घटना विश्लेषण र विचार शुक्लफाटा समाचार शुक्लफाटा क्षेत्रीय समाचारमा तपाईँलाई स्वागत छ। सहकर्मी चुडामणि अर्यालसँगै म ओम प्रकाश पाण्डेको नमस्कार। बारासिंह एफएम 102.2 मेगाहर्ज बझाङको सयपाल एफएम 100.6 मेगाहर्ज बझाङकै सेती सामुदायिक एफएम 93.6 मेगाहर्ज र इन्टरनेट अनलाइनमा www.sfm994.org.np शुभयात्रा र हाम्रो पात्र मोबाइल एप्सबाट संसारभर सुन्न सकिने शुक्लफाटा समाचारमा आज हामी प्रस्तुत गर्छौँ।
सुदूरपश्चिम प्रदेशमा भारतीय नोटहरू नसाटिँदा स्थानीयलाई समस्या।
कैलालीको आन्तरिक राजस्व कार्यालय धनगढीद्वारा लक्ष्य भन्दा बढी राजस्व संकलन।
सुदूरपश्चिम प्रदेशमा राष्ट्रिय परिचय पत्र वितरणका लागि प्रक्रिया सुरु।
बैतडीको दोगडाकेदार गाउँपालिकाद्वारा स्वास्थ्य स्वयंसेविकालाई प्रोत्साहन भत्ता दिइने।
नेकपाको थाई कमिटी बैठक स्थगित।
यातायात समिति कम्पनीमा जाने समय अवधि थप।
र शक्ति गौचनद्वारा क्रिकेटबाट सन्यास।
खाता खोल्ना जाऊ जाऊ साथी खाता खोल्ना सनराइज बैंकमा जाऊ स्वास्थ्य सम्बन्धी बीमाको लाभ पनि लिऊ बिरामी हुँदा अस्पताल बसेको दुर्घटनामा परेको दुबैको स्वास्थ्य बीमा हुन्छ रे एकपल्ट बुझ्नै पर्यो नि सनराइज बैंकमा जानै पर्यो नि
सनराइज बैंक हामी सँगसँगै।
अब समाचार क्रम विस्तारमा। सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाहरूमा भारतीय नोटहरू नसाटिँदा स्थानीयहरूलाई समस्या भएको छ। सरकारले एकाएक भारतीय 200, 500 र 2000 नोटहरू नचलाउने निर्णय गरेपछि सुदूरपश्चिम प्रदेशका स्थानीयवासीहरू समस्यामा परेका हुन्। कामका लागि भारतका विभिन्न सहर गएका सुदूरपश्चिम प्रदेशका स्थानीयहरूले घर फर्किँदाखेरि ल्याएका भारतीय नोटहरू अहिले नसाटिने भएपछि उनीहरू निकै समस्यामा परेको डुटीका स्थानीय चेतराज भट्टले बताउनुभयो। त्यसै गरी दिपायलको पिपल्लामा रहेका किरण इलेक्ट्रोनिकका प्रोपराइटर किरण भण्डारीले आफू कहाँ दैनिक दर्जनौ ग्राहकहरू भारु रुपियाँ लिएर आउने गरेको बताउनुभयो। सुदूरपश्चिमका अधिकांश स्थानीयहरू कामका लागि भारत जाने र उनीहरूले त्यहाँ कमाएको रकम भारतीय रुपियाँ नै ल्याउने गरेका कारण यहाँको प्रदेशमा बढीजसो भारतीय रुपियाँको कारोबार हुने गरेको दिपायल कारका स्थानीय तथा पूर्व नगर प्रमुख घनश्याम पाठकले बताउनुभयो।
कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर 16 आज वृहत जनचेतनामूलक सरसफाई कार्यक्रम गरिएको छ। भीमदत्त नगरपालिकामा हरेक शनिबार सञ्चालन हुँदै आएको वृहत जनचेतनामूलक सरसफाई कार्यक्रम आज वडा नम्बर 16 गरिएको हो। समुदाय प्रहरी साझेदारी अन्तर्गत भीमदत्त नगरपालिका स्तरीय पालिका समितिको अगुवाईमा सरसफाई कार्यक्रम गरिएको छ। वडा नम्बर 16 मजगाउँ चौराहाबाट सरसफाई सुरु गरी सरस्वती माध्यमिक विद्यालय पर्खेडीमा समापन गरिएको थियो। सरसफाई कार्यक्रममा भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्ट, प्रहरी उपरीक्षक कुबेर कडायत, वडा नम्बर 16 अध्यक्ष सुरेन्द्र विष्ट, धुम्रपान निषेधका अभियन्ता मदन बहादुर चन्द सहित जनप्रतिनिधि, स्थानीय शिक्षक, विद्यार्थी, सुरक्षा कर्मीहरूको सहभागिता रहेको थियो। भीमदत्तका नगर प्रमुख विष्टले भीमदत्तलाई समृद्ध, सुखी र सफा नगर बनाउन सबैको सहकार्यमा सरसफाई कार्यक्रम गरिएको बताउनु भयो। भीमदत्त नगरपालिका वडा नम्बर 4 महेन्द्रनगर बजारबाट सरसफाई कार्यक्रम सुरु गरिएको थियो। वडा नम्बर 16 अध्यक्ष सुरेन्द्र विष्टले वृहत सरसफाई कार्यक्रमबाट स्थानीयमा सरसफाई सम्बन्धी सकारात्मक सन्देश फैलिएको बताउनु भयो। वडाध्यक्ष विष्टले मजगाउँ विमानस्थल सञ्चालन हुन सके पर्यटन प्रवर्धनमा टेवा पुग्ने बताउनु भयो। शुक्लाफाटा राष्ट्रिय निकुञ्ज पर्यटन प्रवर्धनका अभियन्ता स्थानीय राजेन्द्र बहादुर चन्दले सरसफाई कार्यक्रमलाई निरन्तर रूपमा सञ्चालन गरिनुपर्ने र त्यसका लागि स्थानीय सबैले साथ दिने बताउनु भयो। सरसफाई कार्यक्रममा हेल्प नेपाल, सामुदायिक प्रहरी सेवा केन्द्र लगायतका संस्थाहरूको सहभागिता रहेको छ।
कैलालीको आन्तरिक राजस्व कार्यालय धनगढीले चालु आर्थिक वर्षको प्रथम चौमासिकमा लक्ष्यभन्दा 20.57% बढी राजस्व सङ्कलन गरेको छ। 95,20,00,000 रुपियाँ राजस्व सङ्कलनको लक्ष्य राखेको कार्यालयले 1,14,78,13,000 रुपियाँ सङ्कलन गरेको प्रमुख कर अधिकृत गोविन्द प्रसाद अधिकारीले जानकारी दिनुभयो। प्रथम चौमासिकको 3 महिनामा लक्ष्यभन्दा बढी राजस्व सङ्कलन भए पनि कार्तिकमा भने लक्ष्य हासिल भएको थिएन। कार्तिकमा 21,05,91,000 रुपियाँ राजस्व सङ्कलन गर्ने लक्ष्य भए पनि 20,32,00,000 रुपियाँ रुपियाँ मात्रै उठेको कार्यालयले जनाएको छ। प्रथम चौमासिकमा आयकरबाट 34,98,83,000 रुपियाँ, ब्याजबाट 1,46,52,000, मूल्य अभिवृद्धि करबाट 30,73,30,000 रुपियाँ राजस्व सङ्कलन भएको छ। त्यसै गरी अन्त शुल्कबाट 45,93,14,000 रुपियाँ राजस्व सङ्कलन गरिएको छ। स्वास्थ्य र शिक्षा सेवा कर हटाइए पनि गत आर्थिक वर्ष 2074-75 बक्यौता चालु आर्थिक वर्षमा बुझेको जनाइएको छ। स्वास्थ्य सेवा करबाट 1,39,67,000 र शिक्षा सेवा करबाट 26,67,000 रुपियाँ राजस्व सङ्कलन भएको आन्तरिक राजस्व कार्यालयले जानकारी दिएको छ। चालु आर्थिक वर्षमा सो कार्यालयलाई 3,24,20,38,000 राजस्व सङ्कलनको लक्ष्य दिइएको छ।
बझाङको बीचभाग भएर बग्ने सेती नदीमा निर्माण हुनुपर्ने पक्की पुलहरू वर्षौँदेखि अलपत्र अवस्थामा रहेका छन्। तोकिएको अवधिभित्र पक्की पुल नबन्दा स्थानीय तहले वर्षेनी लाखौँ रकम अस्थायी पुल निर्माणका लागि खर्च गरिरहेका छन्। सेती नदीको पानकोट, तमौल, थलरा गाउँपालिकाको झनाना र तलकोट गाउँपालिकाको देवसैनमा समय गुज्रिसक्दा पनि पक्की पुल बन्न सकेका छैनन्। सेती नदीमा निर्माण हुनुपर्ने चारवटा पक्की पुलको निर्माण अवधि पटक पटक गुज्रिसक्दा पनि सम्पन्न हुन नसकेपछि स्थानीय तहले प्रत्येक वर्ष अस्थायी पुल र सवारी साधन ओहोरदोहोर गर्ने गर्दछन्। सेती नदी पारिरहेका स्थानीय तहलाई जोड्न 2073 साल असार महिनामा निर्माण सम्पन्न हुने गरी ठेक्का सम्झौता भएको सदरमुकाम नजिकैको सेती नदीको पानकोटमा पक्की पुल चार वर्षसम्म पनि निर्माण हुन सकेको छैन। सेती पारिरहेको बझाङको करिब आधा भूभागलाई सडक सञ्जालमा जोड्ने त्यो पुल बन्न नसक्दा वर्षौँ अघि निर्माण सम्पन्न भएका सडक पनि बेकामे भएका छन्। बझाङको तलकोट गाउँपालिकाले सेती नदीमा काठे पुल निर्माण गरी सवारी साधन सञ्चालनमा ल्याएको छ। असोज महिनामा काठे पुल निर्माण सम्पन्न गरी सवारी साधन सञ्चालन ल्याएको इन्जिनियर विजय खातीले बताउनु भयो। काठीपुल निर्माणमा कति खर्च भयो भन्ने कुरा यकिन नभएको उहाँले बताउनु भयो। 2074 सालमा बनेका काठीपुल चार महिना नपुग्दै सेती नदीले बगाएको थियो। स्थानीय तहले लाखौँ खर्च गरेर निर्माण गरेका काठीपुल चार महिना नपुग्दै सेती नदीले बगाएको थियो।
बैतडीको दोगडाकेदार गाउँपालिकाले गाउँपालिकाभरिका महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई एकमुष्ट वार्षिक रु 6,000 प्रोत्साहन भत्ता दिने भएको छ। गत वर्ष महिला स्वास्थ्य स्वयंसेविकालाई रु 5,000 भत्ता उपलब्ध गराएकोमा यो वर्ष 1,000 थप गरेर रु 6,000 पुर्याइएको गाउँपालिकाका अध्यक्ष चक्र कार्कीले जानकारी दिनुभयो। महिला स्वास्थ्य स्वयंसेविकाहरूले गाउँघरका नागरिकहरूलाई निशुल्क सेवा दिइरहेका छन्। नागरिकका स्वास्थ्यका लागि जुनसुकै अवस्थामा पनि स्वास्थ्य स्वयंसेविका खटिने गरेकाले उनीहरूको योगदानको कदर गर्दै प्रोत्साहन भत्ता बढाइएको उहाँले बताउनुभयो। स्वास्थ्य स्वयंसेविकाको काम उच्च मूल्याङ्कन गर्दै काम गर्ने हौसला प्रदान गर्न गाउँपालिकाले प्रोत्साहन भत्ता दिने निर्णय गरेको गाउँपालिकाका उपाध्यक्ष पार्वती कार्कीले बताउनुभयो। गाउँपालिकाले प्रोत्साहन भत्ता वृद्धि गराएकोमा आफूहरू धेरै खुसी भएको श्रीकोट स्वास्थ्य चौकीका महिला स्वयंसेविका गुणमती विष्टले बताउनुभयो। स्वास्थ्य स्वयंसेविकाहरूले सुरक्षित प्रसूति सेवा, बालबालिकालाई खोप, गर्भवतीलाई आइरन चक्की वितरण, बालबालिकालाई भिटामिन खुवाउने लगायतका स्वास्थ्यका आधारभूत विषयमा सहयोग गर्दै आइरहेका छन्। गाउँपालिकाका 8 वडामा 86 महिला स्वास्थ्य स्वयंसेविका छन् भने बैतडीका 10 स्थानीय तहमा 831 महिला स्वास्थ्य स्वयंसेविका रहेको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ।
सुदूरपश्चिम प्रदेशमा राष्ट्रिय परिचय पत्र वितरणका लागि प्रक्रिया सुरु गरिएको छ। राष्ट्रिय परिचय पत्र वितरणको जिम्मा पाएको परिचय पत्र तथा पञ्जीकरण विभागले त्यसका लागि प्रक्रिया सुरु गरेको हो। दोस्रो चरण अन्तर्गत सुदूरपश्चिमका 2 जिल्ला कञ्चनपुर र अछाममा राष्ट्रिय परिचय पत्र वितरणका लागि प्रक्रिया सुरु गरिएको छ। सरकारले पहिलो चरण अन्तर्गत 5 थरबाट मङ्सिर 3 गतदेखि राष्ट्रिय परिचय पत्र वितरणको कार्य थालनी गरेको थियो। पहिलो चरणमा राष्ट्रिय परिचय पत्र वितरणको कार्य जारी रहेका बेला राष्ट्रिय परिचय पत्र वितरणको जिम्मा पाएको विभागले दोस्रो चरणमा परिचय पत्र वितरणका लागि प्रक्रिया अघि बढाएको विभागका निर्देशक दीपक काफ्लेले बताउनु भयो। राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभागले दोस्रो चरणका लागि प्रदेश स्तरीय छलफल थालेको र केही दिनमा जिल्लामा गएर छलफल गर्ने जनाइएको छ। त्यसपछि तथ्याङ्क सङ्कलनको काम सुरु गरेर चालु आर्थिक वर्ष 2075-76 परिचय पत्र वितरण गर्ने तयारी भइरहेको महानिर्देशक काफ्लेले बताउनु भयो। थप सामग्री सहकर्मी निर्मला खडातको रिपोर्टबाट।
सरकारले पहिलो चरण अन्तर्गत 5 थरबाट मङ्सिर 3 गतेदेखि राष्ट्रिय परिचय पत्र वितरणको काम सुरु गरेको हो। पहिलो चरणमा राष्ट्रिय परिचय पत्र वितरणको काम जारी रहेका बेला राष्ट्रिय परिचय पत्र वितरणको जिम्मा पाएको राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभागले दोस्रो चरणमा परिचय पत्र वितरणका लागि प्रक्रिया अगाडि बढाएको हो। विभागका महानिर्देशक दीपक काफ्ले,
चालु आर्थिक वर्ष यो 75-76 को बजेट वक्तव्यमा 15 जिल्लामा राष्ट्रिय परिचय पत्रको वृहत अभियान सञ्चालन गर्ने भनेर निर्णय गर्यो र त्यसै अनुसार माननीय गृहमन्त्री स्तरको निर्णय अनुसार 15 जिल्ला छनौट हुने क्रममा सुदूरपश्चिम प्रदेशको कञ्चनपुर र अछाम जिल्ला छनौट भएको छ।
राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभागले दोस्रो चरणमा सुदूरपश्चिमका कञ्चनपुर र अछाम जिल्लामा राष्ट्रिय परिचय पत्र वितरणको तयारी थालेको हो। त्यसका लागि प्रदेश स्तरीय छलफल थालेको विभागले केही दिनमा जिल्लामा गएर छलफल गर्ने र त्यसपछि तथ्याङ्क संकलनको काम सुरु गरेर चालू आर्थिक वर्ष 2075-76 परिचय पत्र वितरण गर्ने तयारी थालेको छ। फेरि राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभागका महानिर्देशक काफले
प्रदेशको दुईटै जिल्लामा नागरिकहरूको सकेसम्म सबै विवरणहरू संकलन गरेर कार्डै वितरण गर्छौँ। अब होइन त्योसम्म पुगिएन भने पनि हामी विवरण संकलन गरेर सुरुवाती हिसाबमा भए पनि कार्ड वितरण गर्ने गरी काम चाहिँ गर्छौँ। सरकारले कुनै व्यक्तिको विषयमा चाहिँ निर्णय गर्नुपर्दा, कुनै व्यक्तिलाई सेवा प्रदान गर्नुपर्दा त्यो व्यक्तिको पहिचान जान्नु जरुरी हुन्छ। त्यसको लागि चाहिँ यो राष्ट्रिय परिचय पत्र प्रणाली आवश्यक हुन्छ।
परिचय पत्रको नम्बर बाहेक अन्य सम्पूर्ण विवरण परिवर्तन गर्न पाइने भएकाले सूचनाको गोपनीयता र सुशासनमा टेवा पुग्ने अपेक्षा लिएको छ। राष्ट्रिय परिचय पत्र वितरण पछि एक व्यक्ति एक परिचय पत्र हुनेछ। त्यसले झुटा विवरण पेश गरी राज्यबाट दोहोरो सुविधा लिने प्रवृत्तिको अन्त्य हुने दावी गर्नुहुन्छ सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाश बहादुर शाह।
नागरिकले दोहोरो सुविधा प्राप्त गर्ने कुरा नहोस्, विवरण झुट्टा विवरण प्रस्तुत गरेर राज्यलाई सेवा प्रदायक निकायलाई चाहिँ कन्फ्युजनमा पार्ने संश्रयमा पार्ने खालको जुन विगतको टेन्डेन्सी थियो त्यो रिपिटेडली अगाडि नआओस् भन्ने त्यसलाई रोक्नका निम्ति पनि यसको प्रयोजन अगाडि सारिएको छ।
परिचय पत्र वितरण पछि आम नागरिकलाई सेवा लिन र दिन सजिलो हुने भएकाले त्यसलाई प्रभावकारी रूपमा अगाडि बढाउन जरुरी छ। शुक्ला फाटा समाचारका लागि निर्मला खडायत धनगढी।
समाचारमा अब पालो भएको छ श्रोता विचारको। खेलकुद क्षेत्रको विकासका लागि स्थानीय सरकार तथा प्रदेश सरकारको भूमिका के रहला भनेर आज हामीले तपाईँको विचार बुझेका छौँ। सुनौ श्रोता विचार।
रविन्द्र गुरुङमा अब लगानी वृद्धि गर्नु पर्यो, विद्यालय स्तरदेखि नै खेलकुदलाई सुचारू गर्नु पर्यो। विद्यालयहरूमा पनि अब खेलकुदको साधन स्रोतहरू छैन, त्यो साधन स्रोतहरू उपलब्ध गराइदिनु पर्यो विद्यालयहरूलाई। त्यसरी विद्यालयलाई उपलब्ध गराएपछि सानै अब विद्यालय स्तरबाटै खेलकुदहरू अगाडि बढ्छ र त्यसपछि राष्ट्रमा पनि पुग्ने हो, अगाडि माथि पनि पुग्ने हो।
खेलकुदलाई अब सबै तहबाट अब विकास त्यो जो हुन चाहिने कुराहरू जो पूर्वाधारहरू त्यस्तो केही पनि छैन, अब खालि टाइम पासै भइरहेको छ। त्यसको खेलकुद विकासको लागि जो अब नीति निर्माणहरू जो सबै सुविधा दिने कुराहरू सबै कुराहरूमा अब पछाडि परेका छन्। अनि सबै अब प्रोत्साहन दिनु पर्यो खेलाडीहरूलाई, सबै तर्फबाट प्रोत्साहन दिनु पर्यो उनीहरूलाई, अब त्यो सबै चिजहरूको व्यवस्था जे चाहिने कुराहरू।
दिलीप गिरी। खेलकुदमा भन्नुपर्दा चाहिँ सरकारी स्कुलहरूमा ठुल्ठुलो ग्राउन्डहरू त्यस्तै घाँसी मैदानको रूपमा रहेको छ। यो घाँसी मैदानको सट्टा चाहिँ सरकारले चाहिँ त्यो स्थानीय सरकारले जो बजेट आएको छ लगानी चाहिँ राम्रो ठाउँमा होइन खेलकुदको ठाउँमा युवावर्गहरूलाई चाहिँ प्रोत्साहित गरेर चाहिँ त्यो फिल्डलाई राम्रोसँग निर्माण गरेर खेलकुदमा परिणत गर्ने हो भने यहाँको युवा शक्तिको खेलकुद पनि राम्रो हुनसक्छ होइन। यहाँबाट राम्रा राम्रा खेलाडीहरू उत्पादन गर्न सकिन्छ, त्यसै गरेर उनले मनोरञ्जन पनि गर्न सक्छन्। तर सरकारी स्कुलमा भन्नुपर्दा चाहिँ यो फिल्ड चाहिँ खेलकुदको मैदान नभएर चाहिँ घाँसी मैदानको रूपमा प्रयोग गरिएको पाइन्छ, त्यो हामीले चाहिँ देखिरहेका पनि छौँ। त्यो फिल्डलाई राम्रोसँग निर्माण गरेर यहाँको चाहिँ स्थानीय खेलकुदहरूको व्यवस्था राम्रोसँग गरिदियो भने चाहिँ युवावर्गहरूमा चाहिँ राम्रै इम्प्याक्ट पर्थ्यो भन्ने मेरो भनाइ छ।
जयदेव पन्त। खेलकुद विकासको लागि स्थानीय र प्रदेश सरकारले एक किसिमको खेलकुदको मापदण्ड भनौँ, खेलकुद मैदानहरूको मापदण्ड र खेलकुदको मापदण्डलाई बनाउनु पर्छ उनले। जस्तै भनौँ अब ओडामा पनि प्रत्येक ओडामा एउटा खेल मैदान भन्ने छ, अब जथाभावी बनाइरहेका छन् होइन। खेल एउटा व्यावसायिक रूपले जाने प्रतिभाहरू निकाल्ने, व्यावसायिक प्रतिभाहरू निकाल्ने र लगनशील इमान्दार नागरिक उत्पादन गर्ने एउटा महत्त्वपूर्ण शिक्षा हो। त्यसको लागि स्थानीय सरकार र प्रदेश सरकारले चाहिँ एक किसिमको मापदण्ड बनाएर लागू गर्नुपर्छ।
घटना विश्लेषण र विचार शुक्लफाटा समाचार। तपाईँले शुक्लफाटा एफएम 99.4 मेगार्ज, बारसिंह एफएम 102.2 मेगार्ज, बझाङको सैपाल एफएम 100.6 मेगार्ज, बझाङकै सेती सामुदायिक एफएम 93.6 मेगार्ज र इन्टरनेट अनलाइनमा www.sfm994.org.np शुभयात्रा र हाम्रो पात्र वायरलेसबाट संसारभर सुन्न सकिने शुक्लफाटा समाचार सुनिरहनु भएको छ। समाचारमा पालो भएको छ विश्रामको, विश्रामपछि पुनः आउनेछौँ।
हेलो,
बाल बालिकाको संरक्षणको अभियानमा नेपाल सरकार, महिला बाल बालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, केन्द्रीय बाल कल्याण समिति, नेपाल दूर संचार प्राधिकरण र सिविन नेपालको सहकार्य।
हेलो
पण्डित बाजे मेरो हात हेरिदिनुस् न, मेरो बिहा कहिले हुन्छ?
पण्डित बाजे मेरो पनि हात हेरिदिनुस् न, मेरो भाग्योदय कहिले हुन्छ?
तपाईँ पनि कुनै पनि समस्याबाट निराश भए हामीलाई सम्झनुहोस्। देश विदेश अध्ययन अध्यापन प्रदेश जागिर वस्तुभाव व्यापार व्यवसाय विवाह प्रेम सम्बन्ध कलह झगडा रोग कष्ट अकल्पनीय मरण मुद्दा मामिला र अन्य कारोबारबाट मन विचलित तथा निराश हुनुहुन्छ, यदि त्यसो हो भने हामीलाई सम्झनुहोस्। हस्तरेखा कुण्डली र अनुहार हेरी ग्रह फलादेश गरिनुका साथै नवग्रह रुद्राभिषेक पैतृक र वैदिक कर्म पनि गरिन्छ। चिना हात अनुहार नाडी तथा कम्प्युटरका माध्यमद्वारा फलादेश गर्दछ,
साथै घरको माटो र आखत पनि हेरिन्छ।
त्यस बापत हामी कुनै फी लिँदैनौ, हामी उचित पुरस्कार लिन्छौँ।
पण्डित बाजेलाई भेट्ने ठेगाना रहेको छ युवा ज्योतिष जगन्नाथ ग्यावली,
9847431119 र 9847449025।
महालक्ष्मी ज्योतिष परामर्श केन्द्र, सम्पर्क स्थान खैरबेटी महाकाली मन्दिर, लक्ष्मी माविको अगाडि।
अब गुणस्तरीय शिक्षा र अत्याधुनिक सुविधाका साथ कञ्चन विद्या मन्दिर
सामुदायिक कलेज केभीएम कलेज
तपाईँको सहर महेन्द्रनगरमा
एलकेजीदेखि कक्षा 10
सबै विषयमा पढाइ भइरहेको छ।
दक्ष शिक्षक शिक्षिकाहरूको बेजोड प्रस्तुति,
कक्षा 11 र 12
कमर्स
साइन्स
र एजुकेसन सेक्टरमा
राम्रो अङ्क ल्याइ उत्तीर्ण हुनका लागि
तपाईँको एकमात्र रोजाइको स्थान
सामुदायिक कलेज केभीएम कलेज,
साथै बीबीएस कक्षा पनि सञ्चालनमा छ।
छात्रवासको व्यवस्था
कञ्चन विद्या मन्दिर
सामुदायिक कलेज केभीएम कलेज प्लस टू प्रोग्राम सहित।
सम्पर्क फोन नम्बर 0995211129।
ओहो काका, के भयो आज? क्या हो एकलाई टोली राख्या?
अरे बा, के हो भन्छे, यी बुढेसका लाग्यो देखि, बुढेसका बिराएछु तीर्थतिर कुम्भ रहन भन्यो अरे, कोप बस्ना छे आज कोप जान्ना छे, म त केही जान्दैन देखि, केही जान छे मेरो तीर्थयात्रा जाने थियो
अरे। अरे काका, तैकलाई क्या हो चिन्ता अध्या, जय निर्मल बाबा टुर एन्ड ट्राभल प्राली छ महेन्द्रनगर मे, तो त पुसा 18 महेन्द्रनगर बठे प्रयागराज काशी गया बैजनाथ धाम जगन्नाथपुरी होइ बर गङ्गा सागर सम्मको तीर्थयात्राको आयोजना गरिरहेछ है, कुम्भ स्नान रे हरिद्वार स्नान कि लेखाए पुसा 28-29 रे 30 गतेका दिन सुविधा सम्पन्न बस रे जीपको व्यवस्था रहेछ, तमले अहिले गए बरे आफ्नो सिट सुरक्षित गरिहाल।
सम्पर्क जय निर्मल बाबा टुर एन्ड ट्राभल्स प्राली, चमन चौराहा महेन्द्रनगर, पुरानो पवन दूत काउन्टर।
सम्पर्क नम्बर 9848721231, 9858744500 र 9812750300।
धनगढीको लागि सम्पर्क 9848474095, सम्पर्क व्यक्ति राजेन्द्र चन्द।
विश्रामपछि समाचारमा पुनः स्वागत छ। अब बाँकी खबर। सदस्यता सम्बन्धी छानबिन चलिरहेको कैयाली उद्योग वाणिज्य सङ्घमा सर्वसम्मत नेतृत्व चयनका लागि छलफल थालिएको छ। कैयाली उद्योग वाणिज्य सङ्घले नेतृत्व गर्दै सर्वसम्मत नेतृत्व चयनका लागि छलफल सुरु गरिएको हो। सर्वसम्मत नेतृत्व चयनका लागि वर्तमान कार्यसमितिका पदाधिकारीहरू, सल्लाहकार र व्यवसाय समितिको समेत गठन गरिएको छ। उक्त समितिले विभिन्न विकल्पका साथ सरकारवाला पक्षसँग सहमतिका लागि प्रयास गर्ने जनाएको छ। कोषाध्यक्ष पुष्पराज कुमार र महासचिव रूपेश स्वार प्यानलसहित उम्मेदवारी घोषणा गरी चुनावमा होमिएका बेला गत वैशाख 22 गतेका लागि तोकिएको कैयाली उद्योग वाणिज्य सङ्घको चुनाव सदस्यता विवादको विषयमा मुद्दा परेपछि 20 अदालतको आदेशपछि स्थगित भएको थियो। त्यसपछि हालसम्म चुनाव हुन सकेको छैन। यद्यपि चुनाव हुन नसक्नुको मुख्य कारण रहेको सदस्यता छानबिनको काम अन्तिम चरणमा पुगेको बताइएका बेला सर्वसम्मत नेतृत्व चयनका लागि सङ्घको वर्तमान कार्यसमिति छलफल चलाएको हो। सङ्घको पहलमा सङ्घका पदाधिकारी सल्लाहकार व्यवसायको उपस्थितिमा सर्वसम्मत नेतृत्वको चयनका लागि एक समिति समेत गठन गरिएको छ। उक्त समूहले सर्वसम्मत नेतृत्व चयनका लागि छलफल गर्ने सङ्घका वर्तमान अध्यक्ष शङ्कर बोगटीले बताउनुभयो। समितिले सर्वसम्मतिका नेतृत्व चयनका लागि विभिन्न विकल्पसहित प्रारम्भ गर्ने जनाइएको छ।
दार्चुलाको गोकुलेश्वर विमानस्थल पुनः सञ्चालनका लागि दक्षिण दिशामा रहेका घर र पुल बाधक हुन सक्ने देखिएको छ। 25 वर्षदेखि बन्द रहेको विमानस्थल पुनः सञ्चालनका लागि अध्ययन गर्न दार्चुला पुगेको प्राविधिकहरूको टोलीले यस्तो जनाएको हो। विक्रमसम्म 2046 सालदेखि सञ्चालनमा आएको थियो विमानस्थल, 2050 बन्द भएको थियो। इन्जिनियर बालकिशोर रेग्मीको नेतृत्वमा गएको नागरिक उड्डयन प्राधिकरणका 3 सदस्यीय प्राविधिक टोलीले गोकुलेश्वर विमानस्थलको अध्ययन गरेको हो। इन्जिनियर रेग्मीका अनुसार अहिले विमानस्थलको सामान्य अध्ययन गरिएको छ। टोलीको प्रारम्भिक अध्ययनमा घर र पुल विमानस्थल सञ्चालकको बाधक हुने देखिएको जनाइएको छ। विमानस्थल नजिकैका 2-3 वटा घर र दार्चुला बैतडी जोड्ने मोटर पुल विमानस्थल सञ्चालनमा बाधा देखिएको टोली प्रमुख रेग्मीले बताउनु भयो। दार्चुलाबाट निर्वाचित प्रतिनिधि सभा सांसद गणेश सिंह ठगुनाले विमानस्थल सञ्चालनका लागि अघिल्लो वर्ष पनि प्राविधिक टोली आएको बताउनु भयो। दार्चुलाको विकासको मेरुदण्डको रूपमा रहेको विमानस्थल सञ्चालनका लागि पहल भइरहेको सांसद ठगुनाको भनाइ छ।
जाडो मौसम सुरु भएसँगै डोटीमा पशुमा लाग्ने खुरेत रोगको महामारी फैलिन सुरु भएको छ। डोटीको दिपायल सिलगढी नगरपालिकाका केही वडासहित ग्रामीण क्षेत्रमा 1-2 हप्ता यतादेखि खुरेत रोगको महामारी फैलिन सुरु भएको स्थानीयवासी कैलाश विकले बताउनुभयो। यो रोग जाडो मौसममा भने महामारीका रूपमा नै फैलिने गरेको पशु सेवा डिभिजन कार्यालयका पशु चिकित्सक महानन्द साउतले बताउनुभयो। खास गरेर खुर भएका पशुको मुख र खुट्टामा खुरेतको संक्रमण देखिने गरेको छ भने संक्रमण फैलिँदै जाँदा खुरको छाला कुहिने र किरा पर्ने समस्या हुने गर्दछ। सुरुको अवस्थामा पशुको मुखबाट र्याल आउने तथा मुखभित्रको जिब्रोमा घाउ समेत हुने गरेको पशु चिकित्सक महानन्द साउदले बताउनुभयो। यो रोग गाई भैँसी भेडा बाख्रा र बङ्गुरमा लाग्ने गरेको छ। यो रोग लागेपछि सुरुमा पशुलाई ज्वरो आउने, मुखबाट र्याल आउने, खुट्टामा घाउ भएर हिँड्न नसक्ने र खाना छोड्ने गर्ने गर्दछ।
नेपाल कम्युनिस्ट पार्टी नेकपाको थाई कमिटी बैठक स्थगित भएको छ। बैठकमा आज पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको राजनीतिक अवस्था तथा सरकार सञ्चालनको विषयमाथि आफ्नो धारणा व्यक्त गर्नुभएको थियो भने अर्का अध्यक्ष प्रचण्डले दुवै अध्यक्षका तर्फबाट राजनीतिक प्रतिवेदन पेश गर्नुभयो। तर राजनीतिक प्रतिवेदनलाई लिएर नेता वामदेव गौतमले लिखित सुझावसहित फरक मत राख्नुभयो। 8 बुधे राजनीतिक प्रतिवेदन र नेता गौतमको फरक मतसहितको सुझाव अध्ययनका लागि सबै सदस्यलाई वितरण गरिएको छ। अर्को बैठक पर्सि बस्नेछ। सरकार र पार्टी सञ्चालन, पार्टी एकीकरणको अवस्था, आगामी राजनीतिक कार्यभार लगायत विषय समेटिएको राजनीतिक प्रतिवेदनमाथि अध्ययन गरेर अर्को बैठकमा छलफल हुनेछ। पार्टी एकतापछि पहिलोपटक निर्धारित समयमा नै सुरु भएको बैठक 2 घण्टा मात्र चलेको थियो। पर्सि बिहान 11 बजे पार्टी कार्यालय धुम्बाराईमा नै बैठक बस्नेछ। यसअघि आज बसेको सचिवालय बैठकले थाई कमिटीको बैठकका लागि कार्यसूची तय गरेको छ। सचिवालयको बैठकले साङ्गठनिक एकीकरणलाई तत्काल टुङ्गोमा पुर्याउने, पार्टी र सरकारको कामलाई थप व्यवस्थित बनाउने र आगामी कार्यदिशा तय गर्ने विषयमा निर्णय गरेको हो।
सरकारले यातायात व्यवसायलाई कम्पनीमा जान थप 3 महिना समय थपेको छ। सरकारले फागुन मसान्तसम्ममा सबै व्यवसायहरूलाई कम्पनीमा जान समय दिने निर्णय गरेको हो। हिजो मात्रै यातायात व्यवसाय राष्ट्रिय महासङ्घको केन्द्रीय समितिको बैठकले कम्पनीमा जान कम्पनी ऐनको केही दफा संशोधन हुनुपर्ने र यातायात समितिका सम्पत्ति स्वत कम्पनीमा जानुपर्ने शर्त राख्दै कम्पनीमा जाने निर्णय गरेको थियो। त्यसैअनुसार सरकारले निर्णय गरेको यातायात व्यवस्था विभागले जनाएको छ।
नेपाली राष्ट्रिय क्रिकेट टोलीका भेटरान बलर शक्ति गौचलले क्रिकेटबाट सन्यास लिनुभएको छ। राजधानीमा जारी 3rd संस्करणको इपिएल T20 क्रिकेटमा आज चितवन टाइगर्स विरुद्ध मैदानमा उत्रिँदै क्रिकेटबाट सन्यास लिनुभएको हो। इपिएल क्रिकेटमा पोखरा राइनोजबाट खेलेका शक्तिले चितवन विरुद्ध अन्तिम खेल खेलेका हुन्। शक्तिले नेपाली राष्ट्रिय टोलीबाट भने यसअघि नै सन्यास लिएका थिए। नेपाली टोलीका सफल बलर शक्तिले सन् 2002 राष्ट्रिय टोलीमा डेब्यू गरेका थिए। शक्ति अन्तर्राष्ट्रिय क्रिकेटमा पनि राम्रो खेलाडीको रूपमा चिनिन्छन्। शक्ति समर्थक माझ शक्ति द पावर नामले चिनिन्छन्।
समाचार बुलेटिनको अन्त्यमा प्रमुख समाचारका शीर्षक पुनः एकपटक।
सुदूरपश्चिम प्रदेशमा भारतीय नोटहरू नसाटिँदा स्थानीयलाई समस्या।
कैलालीको आन्तरिक राजस्व कार्यालय धनगढीद्वारा लक्ष्यभन्दा बढी राजस्व संकलन।
सुदूरपश्चिम प्रदेशमा राष्ट्रिय परिचय पत्र वितरणका लागि प्रक्रिया सुरु।
बैतडीको दोगडा केदार गाउँपालिकाद्वारा स्वास्थ्य स्वयंसेवीलाई प्रोत्साहन भत्ता दिइने।
नेकपाको थाई कमिटी बैठक स्थगित।
यातायात समिति कम्पनीमा जाने समय अवधि थप।
र शक्ति गौचनद्वारा क्रिकेटबाट सन्यास।
हस् त यो समाचार बुलेटिन सकिन्छ। तपाईँको गाउँठाउँमा पनि कुनै घटना समाचार भई सुनाउन 5254 टिपाउन सक्नुहुनेछ। हामी तपाईँको समाचारलाई उच्च प्राथमिकताका साथ प्रसारण गर्ने नै छौँ। यतिन्जेलसम्म प्रविधिबाट साथ दिनुहुने प्राविधिक मित्र मोहन ओझाजीलाई धेरै धेरै धन्यवाद।